بسم اللہ الرحمن الرحیم. نہیں، اس میں پہلا تو ایک سوال یہ ہے کہ اگر میں آپ سے سوال کروں کہ اب ماشاءاللہ ظاہر ہے کہ آپ لوگ قرآن سے آشنا تو اب ہو گئے نا، یعنی اب ایسا تو نہیں ہے کہ اب قرآن سے پتہ ہی نہ ہوگا قرآن کیا ہے. یا آپ مجھے بتائیں کہ قرآن آپ کو خود کیا لگتا ہے؟ انالیٹیکل لگتا ہے، میتھمیٹیکل لگتا ہے، ایموشنل لگتا ہے، کیا لگتا ہے قرآن آپ کو؟ یعنی قرآن آپ کی کس چیز کو ایڈریس کرتا ہے؟ آپ کو کیا فیل ہوتا ہے قرآن کی تلاوت کر کے، قرآن کا مطالعہ کر کے، ترجمہ پڑھ کے، کیا فیل ہوتا ہے آپ؟ نہیں، آپ کے کس چیز کو ایڈریس کرتا ہے قرآن؟ آپ کی عقل کو، آپ کی فکر کو، آپ کے جذبات کو، مینلی کس پر آتا ہے؟ مینلی قرآن کی اپروچ کیا ہے؟ قرآن کو آپ کیا کہیں گے؟ کیسی بک ہے یہ؟ مطلب مجھے تو قرآن میں جذبات کہیں سرے سے نظر آتے ہی نہیں ہے، کہیں بھی نہیں ہے، ایک جملہ بھی جذباتی نہیں ہے. لگتا ہے آپ کو کوئی جملہ جذباتی؟ تو آپ اس بات کے، اس سوال کا جواب آپ یہ دے رہے ہیں کہ محبت خالی وہ نہیں ہوتی کہ جو جذبات سے آتی ہے، بلکہ محبت کا جو بہتر اور بالکل صحیح وہ ہے، ایسپیکٹ ہے، وہ محبت ہے جو عقل اور فکر کے بعد پیدا ہوتی ہے. تو اس لیے وہ محبت باقی بھی نہیں رہتی، اس لیے وہ محبت، السلام علیکم، پائیدار بھی نہیں ہوتی. یعنی جو چیز حق کی بنیاد پر قائم نہیں ہوتی وہ ہمیشہ ٹیمپرری ہوتی ہے. اس میں بھی دیکھیں عرفان بھائی، وہ بات ٹھیک ہے، محبت ہے، سب ہے، لیکن اس میں وہ جو محبت جس کی آپ بات کر رہے ہیں نا، کہ نہیں، اگر محبت اس جگہ پر آ جائے جیسے والدین کی ہوتی ہے جو بر بنائے قربانی ہوتی ہے، ٹھیک ہے، قربانی ہونے کا مطلب یہ ہے کہ آپ اپنے پاس سے کسی کے لیے کچھ دیں، خرچ کریں، تو دیٹ کریٹس اے بانڈ. ٹھیک ہے، قربانی جو ہے نا وہ ڈیفینیٹلی ایک بانڈ جنریٹ کرتی ہے. اور انسانی رشتوں میں یہ بات لازمی ہے، یعنی کہ جس رشتے میں بھی خود غرضی پائی جائے گی وہاں کبھی محبت پیدا ہوتی نہیں ہے. یعنی محبت کی بنیاد ہی قربانی ہے، سیکریفائس ہے. ٹھیک ہے، تو وہ اس وجہ سے وہ چیز ٹھیک ہے، وہ ایور لاسٹنگ ہے، لیکن قربانی جذبات نہیں ہے خالی. ٹھیک ہے نا، آپ اس بات کو مانیں گے یعنی کہ قربانی فقط جذبات تو نہیں ہے. یعنی قربانی کا جذبہ ہے، قربانی کے ذریعے سے جذبات جنم لیتے ہیں، سب ہوتے ہیں. لیکن اب یہاں پر ہر چیز کو ڈیفائن کرنا بھی جو ہے نا بڑا مشکل سا ہو جاتا ہے نا، بلکہ ضروری بھی ہوتا ہے کہ ہم، یعنی جیسے آج کل کی دنیا میں جب ورڈ بلیف آتا ہے، تو بلیف کا جو ورڈ ہے اس کے معنی آج کل کے دور میں جو لیے جاتے ہیں کہ کسی چیز کو بغیر ایویڈنس کے ماننا، آج کل کی دنیا میں بلیف کا مطلب یہ ہے کہ جب بھی آپ کہتے ہیں نا آئی بلیو ان سم تھنگ، تو اس کا مطلب کیا ہوگا کہ آپ ایک چیز کو مان رہے ہیں، چاہے دلیل ہو یا نہیں ہو، ثبوت ہو یا نہیں ہو. تو اس لیے ہر ورڈ کی ایک پراپر ڈیفینیشن بتانا بہت ضروری ہوتا ہے. تو یعنی جذبات کے حوالے سے بھی جب بھی ہم لفظ جذبات استعمال کرتے ہیں تو اس کا مطلب یہ ہوتا ہے کہ انسان کے اندر سے ایک احساس کا برآمد ہونا، باہر آنا، جس کی بنیاد عقل پہ نہیں ہوتی. یعنی بس آپ کہیں گے مجھے یہ چیز اچھی لگ رہی ہے یا بری لگ رہی ہے یا میں اس کو چاہ رہا ہوں، لیکن اس کے بعد جو صحیح معنوں میں جو محبت ڈیولپ ہوتی ہے، مثال کے طور پر اس میں سب سے پہلی بات یہ ہوتی ہے کہ اس کے پیچھے آپ کی تفکر اور تعقل ہو. یعنی فار ایگزامپل کہ آپ جس چیز کو بھی چاہ رہے ہوں तो उसके बारे में आपको पता हो कि ये चाहने के काबिल है भी या नहीं है, इसको चाहने का कोई फायदा है या नहीं है, या नहीं, ये सब चीजें इतनी फिक्री वो हो। और या फिर उसके बाद जो अगला मरहला आता है वो ये कि आप उसके लिए कितनी कुर्बानी देते हैं, कितनी सेक्रीफाइस करते हैं, कि अपने पास से कितना खर्च करते हैं, तो फिर हकीकी मोहब्बत डेवलप होती है। और ये वाली मोहब्बत जो है ना, ये पायदार है, ये पायदार है। लेकिन जो मोहब्बत वो होती है कि खाली एक जज्बा है, यानी उसकी उस जज्बाती मोहब्बत की या जज्बाती लगाव की जो है ना, वो बेहतरीन मैनिफेस्टेशन क्या है, पोइट्री है, शायरी। यानी जहां जहां पे शायरी है ना, वहां वहां पर आप समझ लें कि ये क्या है, ये वही वाली खाली जज्बाती मोहब्बत है, लफाजी। क्योंकि शायरी क्या है, लफाजी है, जबानी जमा खर्च है। जबकि जरूरी नहीं कि हर शायरी ऐसी हो, हर कलाम ऐसा हो, लेकिन मेनली जो है ना। और इसी वजह से कुरान करीम ने, कुरान करीम की जबान जो है, अगरचे के शायराना रंग है, लेकिन कुरान ने एक्सप्लिसिटली इस बात को डिनाई किया है कि ये शायरी है, एक्सप्लिसिटली डिनाई किया है, इन्हें बिल्कुल वाज़े अल्फाज में डिनाई किया है कि ये शायरी नहीं है। इसका मतलब क्या है कि शायरी क्या होती है, वही वो खाली लफाजी जज्बातियत, ये जो सूरह शुआरा के उसमें भी है कि शुआरा जो हैं कि हम तुम्हें बताएं कि ये गुमराह, ये गुमराही और इनके पैरोकार ये कौन है, हर वादी में चक्कर लगाते हैं, हर किस्म की बात उसमें लफ्ज बोल रहे होते हैं। और उसमें एक बहुत बहुत जबरदस्त पॉइंट है उस सूरह शुआरा के आखिर में, कि बहुत सारे लोग ये कहते हैं ना कि जी शायरी कुछ सही और गलत होती है, यानी कुछ अच्छी शायरी है, कुछ अच्छी शायरी नहीं है। उन आयतों में खुदा ने शुआरा को डिस्टिंग्विश किया है, ना कि शायरी को। आप समझ रहे हैं, आप समझ रहे हैं इस बात का। खुदा ने ये नहीं कहा है कि हाँ शायरी बुरी है और इसमें से कुछ को इस्तेस्ना है। खुदा ने कहा आओ हम तुमको बताएं कि ये जो हैं ये गुमराह और इनके पैरोकार और ये कौन है, ये शुअरा हैं जो हर वादी में चक्कर लगाते हैं और जो बोलते हैं उसमें से कुछ भी नहीं करते। इल्लल्लज़ीना आमनु वअमिलुस्सालिहात, जो फर्क किया है वो शायर में किया है, ना कि शायरी में। कि वो इंसान जो ईमान और अमल साले होगा, वो अगर शायरी के सिंफ को, सुखन को इस्तेमाल करेगा तो ढंग की बात करेगा। ठीक है, शायर में फर्क है, न के शायरी में। ये बहुत बहुत अहम बात है। तो ये तमाम की तमाम चीजें हैं। तो जहां भी आप इस बात को देखेंगे ना कि यहाँ पर जज्बाती और शायरी चल रही है बस, और लोग उछल कूद रहे हैं शेर सुन के, तो आप समझ लीजिए कि यहाँ क्या चीज नहीं है, अकल नहीं है, अकल से फारिग है माशरा और ये सोसाइटी। हाँ, ये और इस चीज को भी, यानी कि इस बारे में खुद सबसे जो बड़ा सबूत है ना, वो खुद कुरान है। कि आप कुरान पढ़ें, कुरान की तिलावत करें, कुरान में गौर करें, और आप बताएं कि कहाँ कुरान में कोई जज्बाती गुफ्तगू है, कहाँ कुरान में कोई लफाजी है, कहाँ कुरान ने किसी किस्म के इमोशंस को एक्साइट करने की कोशिश की है। यानी अगर आप कुरान करीम को सही तरीके से देखते जाए ना, तो तकरीबन आप कुरान को लॉजिक और मैथमेटिक्स के उसूल के तहत समझ सकते हैं। जैसे मैंने भी कई दफ़ा आप लोगों से इस तरीके से बात की कि बिल्कुल वो जो एनालिटिकल उसूल होते हैं ना, दो और दो चार वाले, उनके तहत आप कुरान की आयतों की तफसीर कर सकते हैं। तो ये खुद इस बात को बता रहा है। अच्छा, और जिंदगी में भी आप देखें, जिंदगी में आप इस बात को नोट करते हैं कि लाइफ का जो अपना एक निजाम है, वो हर हाल में अटल बाकी रहता है। हम मेरी बात समझ रहे हैं? यानी जैसे मिसाल के तौर पर, मैं एक बात करके फिर मैं आगे चलता हूं, कि मिसाल के तौर पर लाइफ एंड डेथ हमारे लिए अगर आप गौर करें तो हमारी ज़िंदगी में सबसे बड़ी यही मसाइल है ना, यानी ज़िंदगी का ख़तरे में पड़ जाना या दुनियावी ज़िंदगी का ख़त्म हो जाना, मौत, इंतकाल, यही सब है ना। इसी में ही हम बहुत ज़्यादा इमोशंस जो हमारे एक्साइट होते हैं वो इन्हीं जगहों पे होते हैं। अच्छा, इसको आप देखें कि आइम्मा अलैहिस्सलाम ने इस किस्म के इंस्टेंसेस को कि जो दुनियावी मुसीबतों वाले मामलात हैं, आप देखें उन्होंने इसको कितना लाइट बना के पेश किया है। जिस बात पे गौर किया है कभी आपने, यानी इस तरीके से उसको चीजों को लिया है कि जैसे इट इज जस्ट पार्ट ऑफ द सिस्टम ऑफ लाइफ, इसमें कोई खास बात नहीं है जो तुम इतना परेशान हो रहे हो। यानी मिसाल के तौर पर इमाम अली अलैहिस्सलाम के कोई जानने वाले थे, इंतकाल हो गया, शायद बेटे का इंतकाल हो गया था किसी उसके, तो जाहिर है बेटे की मौत बहुत ज्यादा तकलीफ दे होती है। तो उसमें वो था, तो आपने कहा कि उससे कहा कि क्या ऐसा नहीं है कि तुम्हारा बेटा या बाप जो भी था पहले सफर पे गया हो, यानी तुमसे जुदा हो, और पुराने जमाने में सफर तो वो मोबाइल फोन तो थे नहीं, गया बंदा तो गया महीनों के लिए, कोई खबर ही नहीं है, तो सफर पे गया हो, तुमसे जुदा हो गया। उसने कहा जी हाँ, कई दफा ऐसा हुआ है। तो आपने फरमाया कि बस फर्क इतना है कि पहले वो वापस आके तुमसे मिलता था, अब तुम आगे जाके उससे मिल जाओगे। अब वो एक ऐसे सफर पे गया है कि अब वो वापस आके तुमसे नहीं मिलेगा, तुम उससे जाके मिल जाओगे, एंड सो ऑन। कि जैसे पांचवें छठे इमाम के कोई सहाबी था जिनके मौत का वक्त करीब था, आप गए तो वो बहुत बहुत बेचैनी फील कर रहे थे। तो आपने फरमाया कि क्या तुम इस बात को पसंद नहीं करते कि अगर तुम्हारे जिस्म पर मैल कुचैल और गंदगी लगी हुई है और तुमको एक हमाम में ले जाया जाए और जहाँ के तुम्हें नहलाया जाए, गुस्ल दिया जाए कि जिससे तुम्हारे जिस्म की तमाम गंदगी धुल जाए, तुम पाक साफ हो जाओ। तो उन्होंने कहा मैं बिल्कुल पसंद करता हूँ, ये तो बहुत अच्छी बात है। तो आपने फरमाया कि ये मौत ऐसे ही है, ये जो मौत की तकलीफ वगैरह ये ऐसे ही है कि जैसे हमाम में तुम्हें गुस्ल दिया जाना, ताकि तुम जब इस दुनिया से निकलो तो एकदम साफ साफ हो गए, शफाफ हो गए निकलो, एंड सो ऑन। तो यानी कुरान और अहले बैत अलैह सलाम ने जिस तरीके से बात हमको बताई है, आप देखेंगे पूरी जिंदगी को उन्होंने प्योरली एक एनालिटिकल, लॉजिकल और एक लॉफुल वे में बयान किया है, समझाया है। यानी एक निज़ाम है, एक कायदा है, एक कानून है जिसके तहत ज़िंदगी चल रही है। हम सबको ये चाहिए कि हम उस निज़ाम को समझें, उस निज़ाम से अपने आप को कंपेटेबल करें, उसके तकाज़ों के तहत चलें, ना कि अपनी तरफ से एक नया निज़ाम बना के बैठ जाएं कि जो चलने वाला ही नहीं है, और फिर आखिर में उसको ले लेके रोते रहें कि ये क्यों हो गया, वो क्यों हो गया, ये मुसीबत कहाँ से आ गई वो। और यही जुमला है इमाम खुमैनी ने भी कहा था उसमें, मतलब जो मुस्तफ़ा की शहादत के वक्त जो बात थी, उन्होंने भी कहा था कि ये ऐसा नहीं है कि अगर मेरे बेटे का इंतकाल हो गया तो कोई बहुत ख़ास बात हो गई है, ये ज़िंदगी के रोज़मर्रा की ज़िंदगी के मामला तो मसाइल हैं और जो हर एक के साथ दरपेश होते हैं। तो जाहिर है कि हम जैसे लोगों के लिए मामला बहुत सख्त हैं, लेकिन इस पे कभी गौर कीजिएगा। ये मैं नहीं कह रहा है खुदा ना खास्ता कि कोई इंसान पत्थर दिल हो जाए या शकीउल कल्ब हो जाए, लेकिन आप जब जिंदगी की हकीकत को समझते हैं तो जिंदगी के तमाम मामलात को फेस करने के लिए ज्यादा अच्छे तरीके से प्रिपेयर्ड रहते हैं, ठीक है ना। और उसकी जो बेहतरीन है मिसाल है, मेरा ख्याल है सबसे जो शानदार मिसाल है वो इमाम हुसैन अलैहिस्सलाम का जुमला है, जो मैंने आपको पहले भी सुनाया था कि मानियुल अखबार में शेख सदूक ने उस रिवायत को बाबुन नवादिर, बाबुन नवादिर यानी कि बहुत ही जो नादिर और नायाब अहादीस हैं उनमें, उस चैप्टर में नकल किया है कि जब आशूर के दिन जब अहवाल बहुत सख्त हो गए तो इमाम हुसैन अलैहिस्सलाम के कुछ असहाब उस सख्ती को फील कर रहे थे और उनको एक वो हो रही थी, जैसे कहते हैं ना, एक इज़तिराबी और एक वो कैफियत आ रही थी उन पे। तो उस दौरान में उन्होंने इमाम हुसैन और कुछ उनके मखसूस असहाब को देखा या अहले बैत को देखा कि जो उस इंतहाई सख्त हालात में भी बिल्कुल पुरसकून थे। क्योंकि ये खास बात है हमारे यहाँ मसाइब में जो भी बयान किया जाए, लेकिन जो रिवायात में जो बुजुर्ग उलमा ने बयान की हैं कि जैसे जैसे शहादतें होती जा रही थीं, इमाम हुसैन अलैहिस्सलाम का सुकून बढ़ता जा रहा था, न कि इज़्तिराब और परेशानी। यानी बिल्कुल ऐसे ही था कि जैसे एक इंसान अपनी मंजिल से करीब होता चला जा रहा है। तो उन्होंने फिर जब इमाम हुसैन के और कुछ मखसूस साहब के चेहरे पे नज़र की तो उन्होंने कहा कि इनको देखें, इनको देखें, इन पर कुछ असर नहीं है इसका, इस हालात और इसका। तो इमाम हुसैन अलैहिस्सलाम ने जब इसको मुलाहिज़ा किया तो आपने उनको जमा किया और एक छोटा सा खुतबा दिया वहाँ पे, कि जिसका पहला जुमला यह था कि फबरन बनिल किराम, यानि ए करामत के बेटों सब्र, और इन्नल मौता कंतरतुन, कि बेशक मौत एक पुल है कि जिसको तुम उबूर कर जाओगे और इन तमाम तकलीफ़ों को पीछे छोड़कर हमेशा हमेशा की अबदुल आबाद और सुकून और नेमतों और लज्जतों वाली जन्नत में दाखिल हो जाओगे, ये सब पीछे रह जाएगा। इट इज़ लाइक ए जस्ट अ पुल। और जो तुम्हारे दुश्मन हैं वो कुछ ही अरसे के बाद उस पुल को अबूर करने के बाद हर किस्म की अजियत और तकलीफ़ और सजा का शिकार हो जाएंगे। तो यानी ये जो है इस तरीके से, इसका मतलब पत्थर दिल होना नहीं होता है, ठीक है। इसका यानी कि यही हकीकी मानों में शुजाअत इसका ही नाम है। और ये शुजाअत कहाँ से आती है? मारिफत से आती है, ईमान से आती है। यानी कि ये जो मारिफत और ईमान है ये इंसान को पत्थर दिल नहीं बनाता है, शकीउल कल्ब नहीं बनाता है, बल्कि इंसान को इतना बुलंद कर देता है कि इसकी वजह से ये दुनिया जितने तरीकों से हमको घेरती है, परेशान करती है, तोड़ने की कोशिश करती है, इंसान उसके मुकाबले में मजबूत हो जाता है, बुलंद हो जाता है, पर दुनिया उसको शिकस्ता नहीं कर सकती, ठीक है। तो ये यही हकीकी दीन है और इसी की तरफ हमको दावत दी गई है, ठीक है। बहरहाल मैं इसको कोशिश करता हूँ आज आगे बढ़ाने की, जो हमारी हदीस थी तफक्कुर के ज़रिए से बेदार होना, फिर अपने पहलू को बिस्तर से अलग रखना, और अल्लाह का जो रब है हमारा उसका तक्वा इख्तियार करना। तो तफक्कुर के बारे में हमने बहुत बात कर ली, और तफक्कुर में एक जुमला फिर दोहरा दूँ तज़क्कुर के लिए कि ज़ात बारी ताला के सिलसिले में तफक्कुर मनाएं बस। और जब हम ज़ात खुदा के बारे में तफक्कुर को ममनू करार देते हैं तो इसका मतलब है कुन है ज़ात, यानि हकीकत ज़ात, और कैफियत, यानि हम इस बात को का सुराग लगाने की कोशिश करें कि खुदा की कैफियत क्या है, खुदा कैसा है, ज़ात खुदा कैसी, इसके बारे में ममनू है। जैसा कि काफ़ी की हदीस शरीफ में है, मन नज़रा फिल्लाहे कैफा हुआ हलाका, कि जिसने इस बारे में नज़र करने की कोशिश की, अल्लाह जिसने नज़र की अल्लाह के बारे में कि कैफा हुआ यानी वो क्या है, उसकी कैफियत क्या है, हलाका, वो हलाक हो गया। तो ये तफक्कुर ममनू है। अच्छा, उसके बाद फिर मसनूआत खुदा में, मखलूक़ात खुदा में, अल्लाह की हिकमतों में तफक्कुर करना, ये बहुत ही ज़्यादा ममदू है। अच्छा, आजकल के दौर में ना मैं महसूस करता हूँ कि एक बड़ी मज़ेदार सी मज़ेदार यानी नेगेटिव सेंस में नेगेटिवली अम्यूजिंग एक बात है, वो ये है कि जो भी साइंटिस्ट्स हैं या उनके जो हामी और तरफदार लोग हैं वो इस तरीके से बात करते हैं कि जैसे कि ये तमाम जो निज़ाम मखलूक़ात है, यानी कि जिसके बारे में साइंस बात करती है या जिस पर एक्ट करती है, ये गोया इन्होंने बनाया है और ये इनकी जागीर है। और जितने भी मजहबी लोग हैं या मजहब का नाम लेने वाले लोग हैं, उनका काम खाली अल्लाह अल्लाह करना है या स्क्रिप्चर्स पढ़ना है या उनको सुनाना है या वो सारी थियोरेटिकल बातें करना है या मजहबी रिचुअल्स में मशगूल रहना है, ठीक है। जबकि जो इंसान खुदा का मानने वाला है, अल्लाह की मखलूकात के सबसे ज्यादा करीब और उससे राबता रखने का हक उस इंसान को है, उसको थोड़ी है कि जो खालिक का इनकार करे और कहे मखलूक को कहे कि तुम हमारे हो, उसको कोई हक नहीं पहुंचता इस बात। तो ये एक बड़ी अजीब सी बात है, ठीक है, इसको भी आप महसूस करते होंगे कि ये जो है ना, कि अगर आप रिलीजियस पर्सन हैं तो रिलीजियस पर्सन का मतलब है कि बस आप जाइए किसी इबादतगाह में बैठ जाइए और वो अपना सहीफा ले लीजिए, बाइबल तौरा या कुरान वो पढ़ते रहिए, उसकी बातें सुनाते रहिए थ्योरेटिकल, और ये वो बस किस्सा ख़त्म, आपका रिलीजन पूरा हो गया। और बदकिस्मती से हमारे बहुत सारे जो लोग हैं मजहबी, वो इसी ट्रैक पे ही चल रहे होते हैं, इसी ट्रैक को ही फॉलो कर रहे होते हैं। और यानी कि उन्होंने जो भी बेकार बात कर दी कि मिसाल के तौर पर ये एटम से ये हो गया, फला से ये हो गया, ये यूनिवर्स में ये हो गया, उस जगह ये हो गया, तो हम कहते हैं यार ये सब देखो जो निज़ाम खिलकत है और जो कायनात है उस पर तो हकीकत है इनकी गोया के इजारादारी है।
लेकिन जो शख्स खुदा का इनकार करता है उसने उस सिस्टम को अच्छी तरह समझा, लेकिन समझ के फिर भी इनकार किया, लेकिन समझा तो सही, एज कंपेयर टू जो दीन में था उसने कोशिश ही नहीं की।
मैं यही तो बात आपसे अर्ज कर रहा हूँ कि हम भी इस आइडिया को बाई कर रहे हैं, यही तो मैं आपसे कह रहा हूँ कि बदकिस्मती से ये जो तासुर है कि जो वो देने की कोशिश करते हैं, हम भी उसी ट्रैप में फंसे हुए हैं। इन्हें हम भी यही बात कह रहे हैं कि जैसे मिसाल के तौर पर कि अगर इनकलाब के हवाले से एक हमारे सामने एक बा नजरिया आया कि भाई दीन जो है वो फकत इबादत और फिकही मसाइल बताने का नाम नहीं है, बल्कि उसको माशरे में नाफिज करने का भी नाम है, लेकिन हमें उसको एक स्टेप और आगे भी लेके जाना चाहिए कि दीन जो है वो फकत मतलब जाहिरी चीज़ों पर वो करने का नाम नहीं है, बल्कि जितने भी मारिफ हैं और मखलूकात के अंदर जितने असरार हैं, जितनी हिकमतें हैं, वो भी दीनदार इंसान के ही परव्यू है, ठीक है, उसी को ही इसमें ज्यादा आगे जाना चाहिए। तो एक जैसे मिसाल के तौर पर एक आयत यहाँ पे उन्होंने बयान की है और वो मुझे बहुत प्रॉपर लगी इस बारे में, सूरह इब्राहिम की आयत है, अफिल्लाह शक्कुन फातिर समावात वल अर्द, क्या इनको अल्लाह में शक है जो आसमानों और जमीन की फितरतों का बनाने वाला है। फातिर के लफ्ज में पहले बयान कर चुका हूं ना इसका मायना, फातिर यानी जो असल बुनियाद रखने वाला होता है, जो बिल्कुल बुनियाद उठाने वाला होता है, कि ये किसके बारे में शक में पड़े हुए, उस अल्लाह के बारे में कि जो आसमानों और जमीन का फातिर है, यानी उसकी फितरत तो उसकी बुनियाद को उठाने वाला है। तो हमें यानी एक दीनदार इंसान को इस बात से सबसे ज्यादा ताल्लुक होना चाहिए कि खिलकत क्या है, खिलकत का नज्म क्या है, खिलकत की हिकमत क्या है, उसमें तदबीर क्या है, और यानी वहां पर हम ज्यादा से ज्यादा जो मखलूकात और अल्लाह के काम है उनमें अल्लाह की तजल्लियात का मुशाहिदा करें, उसको देखें। तो ये तफक्कुर जो है ये इंतहाई जरूरी है, देखिए ये वाला तफक्कुर मैं ये अर्ज करना चाह रहा हूं कि ये तफक्कुर इंतहाई जरूरी है, यानी मसनूआत और मखलूकात खुदा में तफक्कुर, जिसकी बहुत सारी एग्जाम्पल्स खुद कुरान करीम में मौजूद हैं और जिसकी बहुत सारी इंस्टेंसेस जो हैं वो आइमा अलैहिस्सलाम के कलेमात में मौजूद हैं बहुत ज्यादा, यानी खास तौर से जैसे पांचवें छठे इमाम के साथ, आठवें इमाम के साथ जिन लोगों ने आके बातचीत की, तौहीद पर बहुत गुफ्तगू है ना, सवालात हैं उस जमाने में, मेरा ख्याल है कि जब इस्लामी हुकूमत एक्सपेंड हो रही थी तो जिन जिन ममालिक में जिन जिन इलाकों में जा रही थी तो वहाँ के जितने भी अकलमंद लोग थे, पढ़े लिखे लोग थे, फिर वो आते थे, बहस करते थे और ये सब चीज़ें होती थी। मैंने आप लोगों को थोड़ा सा सुनाया भी था, याद है इमाम रज़ा अलैहिस्सलाम का किताबुत तौहीद में शेख सदूक ने एक पूरा बाब है, एक पूरा चैप्टर है बहुत तफसीली इमाम रज़ा अलैहिस्सलाम के मनाजरों पर, ठीक है, और उसमें यानी बड़ी बड़ी बहुत खूबसूरत गुफ्तगू है। अगर आपको याद हो आईने वाली जो मिसाल थी, जो मैंने कहा था कि ये मेरी मोस्ट फेवरेट एग्जाम्पल है और इतनी हसीन है ये गुफ्तगू, यानी आईने वाली, फिर आग वाली, आग आग की मिसाल जो है वो इमाम अली अलैहिस्सलाम ने भी दी थी एक शख्स को, यहूदी को, और आग की मिसाल से इन्हें इमाम अली अलैहिस्सलाम ने आग से एक और बात समझाई थी कि उसने कहा था कि खुदा का चेहरा वजहुल्लाह उसकी सिमत क्या है, तो आपने आग रोशन की थी और आपने फरमाया था इसका चेहरा किस तरफ है, बताओ। और उससे इमाम रज़ा अलैहिस्सलाम से जो सवाल किया गया था वो बहुत ही डीप इल्मी सवाल था कि जब खुदा ने मखलूकात को पैदा किया तो उसकी वजह से, मतलब इस अमल की वजह से खुदा में क्या तब्दीली वाकई हुई। ये बहुत बहुत गहरा सवाल है, ठीक है, क्योंकि जब भी आप एक काम करते हैं, क्रिएटिव वर्क करते हैं, तो उस क्रिएटिव वर्क का असर करने वाले पर भी पड़ता है। तो इमाम रज़ा अलैहिस्सलाम ने वहां मिसाल आग की दी थी कि जब तुम आग पर कोई चीज पकाते हो रखे तो उसकी वजह से आग में क्या तब्दीली वाकई होती है, यानी जो भी तब्दीली वाकई होती है वो उस पकने वाली चीज में होती है। तो यानी कि ये बेहतरीन एग्जाम्पल है इस बात की कि जो नेचुरल वर्ल्ड है वो नेचुरल वर्ल्ड में आयात इलाहिया बेपनाह मौजूद है, खुदा की निशानियां, खुदा की आयतें। तो ये तफक्कुर। और तीसरा जो फरमाते हैं वो क्या है, अहवाल नफ्स में तफक्कुर। मन आरफा नफ्सहु फ़कद आरफा रब्बा। और यहाँ पर जो कहते हैं कि नफ्स के हवाले से, यानी नफ्स में जो तफक्कुर है कि वो हमें दो दो तीन बुनियादी चीज़ों की तरफ ले जाता है। सबसे पहला, नफ्स के अंदर तफक्कुर हमको ये बात बताता है कि इंसान का नफ्स मादी यानी मटीरियलिस्टिक मखलूक नहीं है, ठीक है। ये बात, मतलब आप इस बात का एग्री करते हैं नहीं, क्योंकि इस पर भी आजकल डिबेट बहुत है कि इंसान के अंदर जो है वो कोई गैर मादी चीज है या नहीं है, क्योंकि बहुत सारे लोग जो ये एथिस्टिक नजरिया रखने वाले लोग हैं वो ये कहते हैं इवन के माइंड भी जो है वो ब्रेन की ही पैदावार है, और अगर ब्रेन खत्म हो जाता है तो माइंड या फिक्र विकर कुछ नहीं रहती, सब खत्म, क्योंकि ये ब्रेन ही है जिसकी एक्टिविटी या न्यूरो केमिकल या इलेक्ट्रोकेमिकल एक्टिविटीज जो हैं वो माइंड या तफक्कुर और उसको जनरेट करती हैं, ठीक है। लेकिन जैसे हमारे तमाम उलमा ने, हुकमा ने इस बात के बयान किया कि नफ्स के अहवाल पर गौर व फिक्र करने से खुद ये बात समझ में आती है कि इंसान का जो नफ्स है वो हकीकत मुजर्रद है। मुजर्रद का मतलब क्या है, डिवॉइड ऑफ मैटर, जिसमें मैटर नहीं है, जो मैटर से बिल्कुल अलग है, मैटर से बिल्कुल दूर है, ठीक है। और इसमें मैंने भी पहले काफी एग्जाम्पल्स दी थी इस किस्म की कि जिसमें मिसाल के तौर पर हमने ये बात कही थी कि इंसान की जो याददाश्त है, इंसान की मेमोरी है, और इंसान के लिए जो नेकी और बुराई के जो कैफियत नफ्स में महफूज रहती हैं वो जिस तरीके से होती हैं वो बिल्कुल अगेंस्ट द लॉज ऑफ मैटर या बॉडी हैं। यानी जैसे आपकी मेमोरीज हैं, एक मिसाल के तौर पर ये ओल्डर पीपल इस बात को ज़्यादा अच्छे तरीके से महसूस कर सकते हैं कि आपकी बचपन की मेमोरीज आपको जल्दी याद आती हैं, ज़्यादा विविडली याद रहती हैं, उसको आप बहुत अच्छे तरीके से रिकॉल कर सकते हैं बनिस्बत आपके रिसेंट पास्ट की मेमोरीज के। यानी जो लोग 50s क्रॉस कर गए हैं या 60s वगैरह के उसमें होते हैं तो वो इस बात को बहुत अच्छे तरीके से जान सकते हैं कि उनको जो है ना, जब वो अपने बचपन की बातें याद करते हैं तो बड़ी तफसील से, बड़ी क्लियरली 40 साल पहले की, 50 साल पहले की बातें बहुत अच्छे तरीके से दिमाग में महफूज होती हैं। लेकिन अब आपसे कहें एक साल पहले की बात सुना दें, उस तरीके से नहीं सुना सकते। तो इस किस्म के बहुत सारे चीज़ें मौजूद हैं। ये ऐसे ही यानी कि इंसान के अंदर आप देखें कि जो फॉर एग्जांपल हैवानी लज्जतों के मज़े हैं वो उस तरीके से सेव नहीं होते आपकी मेमोरी में, लेकिन गुनाह और नेकी का जो असर है वो काफ़ी फोर्सफुल तरीके से इंसान के नफ्स में महफूज रहता है। यानी क्या मतलब है कि अगर आप कहें कि मैंने परसों जो है या 1 साल पहले या 2 साल पहले फलां बहुत ही लजीज खाना खाया था, तो उसका कुछ नहीं है आपके पास, एक एहसास सा है। या अगर आप उसको याद करेंगे तो आपके पास खाली क्या होगा कि आपके अंदर एक ख्वाहिश पैदा हो जाएगी कि मैं वो खाना दोबारा खा लूं, यही है, इससे ज्यादा कुछ भी नहीं है। लेकिन अगर खुदा ना खास्ता किसी को कोई धोखा दिया है, किसी को कोई तकलीफ दी है, किसी के साथ कोई ज्यादती की है, अगर उस चीज को रिकॉल करते हैं तो वो बहुत फोर्सफुली हिट करती है, इंसान को पिंच करती है। ठीक है, ये ऐसे ही यानी कि जो एक मिसाल बहुत आगा साहब भी देते थे काफी, आगा जाफर साहब, के गर्मियों के रोजे और सर्दियों की रात में नमाज शब याद रहती है इंसान को, बहुत अच्छे तरीके से याद रहती है, यानी उसका नक्श है दिल पर। तो ये तमाम की तमाम चीजें जो है ना वो इस बात को बताती हैं या हमें समझाती हैं कि जो इंसान का नफ्स है वो एक हकीकत है गैर मादी, क्योंकि ये तमाम की तमाम खसूसियात जो है ना ये मादे में नहीं है, मैटर में नहीं है, ये बातें जो हम अपने नफ्स में महसूस करते हैं, खुद अपने आप में महसूस करते हैं, क्योंकि यानी मटीरियली जो चीज करीब है वो जल्दी आना चाहिए, जो दूर है उसे देर से आना चाहिए, जबकि ऐसा कुछ भी नहीं होता। ठीक, तो पहली बात जो समझ में आती है वो ये कि इंसान का नफ्स मुजर्रद है, यानी नॉन मैटर है, और इंसान के इस नॉन मैटीरियल नफ्स में जो नेकी और बदी है वो बाकी रहती है, खत्म नहीं होती। ठीक है ना, यानी कि जैसे जिस्म ने एक खाना खाया, जिस्म ने एक लज्जत ली, वो लज्जत हटी, काम खत्म हो गया, ठीक है, उसमें से कुछ नहीं बचा। लेकिन अगर कोई नेकी और बदी है तो वो नेकी और बदी का असर नफ्स के साथ थ्रू आउट ट्रेवल कर रहा है। जो मैंने नेकी या नऊज़ुबिल्लाह कोई बुराई की थी 20 साल पहले, 25 साल पहले, 30 साल पहले, उसने मुझे रिहा नहीं किया, उसने मुझे छोड़ा नहीं है। जो कुरान करीम कहता है कुल्लु नफ्सिम बिमा कसबत रहीनतुन, हर नफ्स ने जो कमाया है उसमें गिरवी है। या जैसे उलमा एक लफ्ज इस्तेमाल करते हैं कि अमल आमिल को रिहा नहीं करता है कभी भी, आमिल यानी अमल करने वाला, अमल आमिल को कभी भी रिहा नहीं करता, यानी हमेशा उसकी जान के साथ है। तो ये मामला दूसरे हैं, ये नफ्स के मामला दूसरे हैं, मुजर्रद है, इन्हें नफ्स मुजर्रद है, नॉन मटीरियल है। अच्छा, जब नॉन मटीरियल है तो उसका एक ऑटोमेटिकली एक नतीजा बरामद होता है, वो क्या है, वो नतीजा क्या बरामद होगा? अगर ये बात साबित हो रही है कि नफ्स मुजर्रद है यानी मादी नहीं है, और जिसमें मादी वाले उसूल और कवानीन उस पर अप्लाई नहीं होते, इसका मतलब यह है कि जिस्म के खत्म हो जाने से नफ्स खत्म नहीं होगा। यानी बिल्कुल इसी तरीके से कि जैसे जिस्म के बूढ़ा होने से आपकी मेमोरी बूढ़ी नहीं हो रही, ठीक है, जिस्म के कमजोर होने से आपके नफ्स के ने जो महफूज की हुई है अपने गुना सवाब के असरात को, वो कमजोर नहीं हो रहे, ऐसा ही है ना। तो इसका मतलब क्या हुआ कि जिस्म पर आने वाले जितने अवारिज हैं, यानी जो चीजें सुपर इम्पोज हो रही हैं आपकी बॉडी पर, हत्ता ये कि डेथ जो फाइनली सुपर इम्पोज होकर जिस्म को खत्म कर देती है, तो वो भी नफ्स को खत्म नहीं कर पाएगी, नफ्स खत्म नहीं होगा। नफ्स इज अ नॉन मटीरियल एंटिटी दैट विल रिमेन और रिटेन इट्स एग्जिस्टेंस।
ये जो आप कह रहे हैं कि गुनाह का नेगेटिव असर है और अच्छे काम का पॉजिटिव, ये रिलेट नहीं है हर इंसान के लिए,
नहीं,
क्योंकि बहुत सारे लोग जो गुनाह के काम को अच्छा समझ के करते हैं,
नहीं, वो अच्छा समझ के करें, असर सब पर एक ही है।
यानी अगर वो लुक बैक करें उनके लिए कोई यानी बड़ी बड़ी बात नहीं है, उनके लिए कोई नेगेटिव
नहीं, ये तजुर्बा ये बताता है कि ऐसा नहीं है, असर एक ही है। अगर कोई इतना ही जाहिल क्यों ना हो, यानी अगर मिसाल के तौर पर कि ये बात नहीं होती तो बहुत सारे लोग जो है ना वो तौबा कभी भी नहीं करते,
एक्चुअली हम एग्जांपल लें, जैसे दीन ने हुक्म दिया खवातीन को पर्दे का, अब बहुत सारी खवातीन जिंदगी में कभी उनके पर्दे को तसव्वुर आए नहीं, तो उनके लिए कोई मायूब बात नहीं है, ना उन्हें बुरा लगता है कि वो
नहीं। असल में जो ये बात ठीक है कि ये एक हद तक है, इस ये एक डिबेटेबल पॉइंट है कि मिसाल के तौर पर दीन ने कहा कि दाढ़ी रखो, एक शख्स ने दाढ़ी नहीं रखी या पूरी ज़िंदगी, या खातून ने पर्दा नहीं किया और वो उस पर वो करती रही। लेकिन जो असल बातें हैं ना, कि जिसको खुद कुरान करीम ने, जिसको यानी कि जो बात मैं भी पिछले दिनों करता भी रहा हूँ, कि असल जो वो है सेट है वो कुछ और है। यानी मिसाल के तौर पर उसमें नंबर वन खुदा से दूर हटना, खुदा की नाफरमानी, शिर्क करना, रसूल की नाफरमानी, नहीं उसका असर जो है ना वो नेगेटिव है।
अब जैसे हिंदू है वो तो पूरी जिंदगी, यानी उनके लिए बहुत पकड़ी बात है इनकी इतने सारे ये पूजा करना।
नहीं, हिंदुओं का भी जो है ना, अगर आप उनसे पूछेंगे, जैसे मुझे थोड़ा सा पता है कि वो भी एक ही हस्ती को ऑन टॉप मानते हैं, बाकी ब्रह्मा कहते हैं उसे।
तो है ना वहाँ पे मौजूद,
शिर्क मौजूद है, लेकिन उसमें बात यही है कि जो गुनाह और सवाब है, गुनाह और सवाब को डिटरमिन करने वाली असल चीज क्या होती है, यानी गुनाह और सवाब असल किससे डिटरमिन होता है।
अब मैं तो ये बोलूंगा अहकाम खुदा, जो नेचुरल लॉ जो बनाया खुदा ने
यानी मिसाल के तौर पर कि कोई शख्स भी अगर शिर्क करेगा, अगर ये यही वाली बात जो सही है, तो वो कभी भी अपने अंदर सुकून महसूस नहीं करेगा, सुकून नहीं पाएगा। ठीक है, ये कोई भी शख्स उससे और आगे कि कोई भी शख्स अगर झूठ बोलेगा, वो अपनी जिंदगी सारी जिंदगी में ये समझता रहे कि झूठ बोलने से मुझे फायदा हो रहा है, लेकिन उसे अंदर अपनी जात में कभी सुकून नहीं मिलेगा। अगर किसी को धोखा देगा कभी सुकून नहीं मिलेगा, माँ बाप की नाफरमानी करेगा कभी सुकून नहीं मिलेगा।
ये कोई हम प्रूफ करना तो बहुत मुश्किल है कि बंदे को सुकून है कि नहीं है, अगर नहीं है तो किस वजह से नहीं है।
इसका एक इस माशरे के हिसाब से बहुत अच्छा एग्जाम्पल ये है, यहाँ की जो सोसाइटी में जो ड्रिंकिंग का जो कल्चर है वो बहुत क्लियरली बताता है कि वो इस बात है उस ड्यूरेशन के लिए
क्योंकि इंसान खुदा को किस तरीके से देखता है, खुदा को किस तरीके से पाता है, खुदा को किस तरीके से समझता है,
उसमें कॉन्क्रीट रियलिटी या फिर रूम है फॉर इंटरप्रिटेशन।
जब हम अल्लाह की बात करते हैं ना, तो अल्लाह को ज्यादातर रिलीजियस पीपल एक पर्सनैलिटी समझते हैं। ये जुमला मैं बहुत दफा दोहरा चुका हूं कि अगर आप खुदा को पर्सनैलिटी समझ के बात करेंगे तो वहां पर ये सारे कंफ्यूजन जनरेट हो जाएंगे, क्योंकि पर्सनैलिटी का मतलब ये होगा कि वो एक मखसूस शख्सियत है और आप उसको नहीं मान रहे, तो फिर क्या हो रहा है। लेकिन अगर खुदा एक रियलिटी का नाम है, तो वो रियलिटी अपने आप को जिंदगी में बहुत तरीकों से मैनिफेस्ट कर सकती है, और बहुत सारे लोग अलग अलग जगहों पर उसको डिफरेंट वेज में इंटरप्रेट कर सकते हैं, गुंजाइश मौजूद है। और फिर ये कि उसके अंदर वो इंप्रूवमेंट लाते जाएं, यानी अपने उस मारिफत के अंदर इंप्रूवमेंट लाते जाएं, कि जैसे मिसाल के तौर पर कि पहले वो जो हैं उस रियलिटी को, उस हकीकत को नेचर में देख रहे हैं फॉर एग्जांपल, लेकिन फिर उसको पैगंबरों से वो शख्स नज़दीक हुआ तो उसको एक बेहतर लेवल की बात समझ में आई, फिर बेहतर। बल्कि ये बात गैर मुस्लिमों के लिए क्या है, कुरान ने तो मुसलमानों के लिए बात कही है कि मोमिनीन की अक्सरियत मुशरिक है।
तो उसमें फिर ये जो जर्नी आप डिफाइन कर रहे हैं और शरीयत जो अहकाम देती है आपको ये करना है, तो ये दो चीजें के साथ आती हैं। जैसे हमारे शियत में तो तकलीद का जो तसव्वुर है, तो मुख्तलिफ मराजे हैं, उनके मुख्तलिफ वो फतवे हैं उसके बारे में। तो फिर इसमें यही बात समझ में नहीं आ रही ना कि जो रियलिटी जो भी आप फॉलो कर रहे हैं, क्या ये एक ऑब्जेक्टिव ट्रुथ है या फिर सब्जेक्टिव है। ये
रियलिटी जो है वो कभी भी सब्जेक्टिव नहीं हो सकती,
तो फिर ये डिफरेंट
सब्जेक्टिव ट्रुथ
है इसमें से फिर, यानी कोई
नहीं, ये सब बात की बातें हैं। यानी जैसे मिसाल के तौर पर कुरान करीम ने जो रसूल खुदा ने जो बात की वो ये बात की कि कुलू ला इलाहा इल्लल्लाह तुफ्लिहू, उस वक्त कोई इस तरीके से शरीयत मौजूद नहीं थी और 12-13 साल तक लोग इस पर कायम रहे और इस पर अमल करते रहे और जो मरे और शहीद हुए वो सब इस पर ईमान लेकर आए। तो इसी तरीके से कुरान करीम ने जो दिया है वो एक सुपर सेट है। अगर हम देखें कुरान करीम का जो आयतें हैं जिनमें हिकमत और ये सब, उसमें शिर्क नहीं करो, खुदा के सिवा किसी को इलाह नहीं करार दो, वालिदैन के साथ एहसान करो, यतीम का माल नहीं खाओ, फाशी बेहयाई के करीब मत जाओ, अपना अहद पूरा करो, ये सुपर सेट है।
तो फिर अगर उसके बाद फोकस इन चीजों पर होना चाहिए बजाय इसके कि माइक्रो मैनेज करें।
हाँ, तो हुकूमत इस्लामी का बेसिक यही है। यानी इसीलिए मैं कई दफ़ा ये मिसाल दे चुका हूँ कि इमाम खुमैनी जब आए हैं तो इमाम खुमैनी ने कभी भी इस तरीके से बात नहीं की कि इस तरीके के आप मुझे बताएं कि उन्होंने क्या है कि ये खाली तौज़ीउल मसाइल पकड़ के सब बैठ जाओ और देखो कि जो ये नहीं कर रहा उसको मारो पकड़ के। नहीं, ऐसे ही है जो कुरान करीम है, रसूल हैं, जो अखलाक हसना है, पहले वो है उस सुपर सेट, बाकी उसके बाद ये सब चीज़ें आती हैं। जैसे अभी मैं बच्चों को भी थोड़ा सा जो पढ़ा रहा होता हूँ तो मैं उनको बच्चों को भी मैंने यही आप लोगों से भी जो बात की थी कि जैसे सूरतुल माउन है, सूरतुल माउन में अल्लाह कह रहा है कि नमाजियों के लिए जहन्नम है, जो अपनी नमाज से गाफिल हैं, जो रियाकार हैं। तो जाहिर है कि वो तो एक वो उसूल है, उन उसूलों के असल खिलाफ वर्जी गड़बड़ वहां पर हो रही है, होने की वजह से नफ्स बेचैन होता है। नहीं, ये नहीं, ओवरऑल दीन। और एक दफा जब इंसान दीन के दायरे में आ जाए तो उसके पास इस बात की गुंजाइश नहीं रहती कि अब मैं फिकी अहकामात पे अमल नहीं करूंगा या नहीं सुनूंगा, क्योंकि फिर किसी भी फिकी हुक्म का ना सुनना हकीकतन जानते बूझते खुदा की नाफरमानी है और वो उसके लिए ट्रबल क्रिएटर है फिर। लेकिन जो अभी उस दायरे से बाहर है वो उस पर आप इतने माइन्यूटली उसको अप्लाई नहीं कर सकते, लेकिन जो जनरल वो बातें हैं कि जो कुरान करीम अखलाक हसना के तौर पे बयान कर रहा है वो सब पर एप्लीकेबल है, हर नफ्स पर। ठीक है, तो ये बातें समझ में आ गई कि नफ्स मुजर्रद है, और मुजर्रद होने का मतलब क्या है कि बाकी रहेगा और इसके अंदर जो नेकी और बदी के एक्सपीरियंसेस हैं वो भी बाकी रहेंगे। ठीक है, और एक और बात भी हम महसूस करते हैं कि नेकी जब आपको याद आती है तो आपको अच्छा लगता है बुरा लगता है? अच्छा लगता है, और जब बुराई याद आती है खुदा ना खास्ता तो इसका तकलीफ होती, अजियत वाली बात होती। तो इसका क्या मतलब है? यहां से भी हमको ये बात समझ में आ रही है कि जो नेकी है ये नफ्स के बाकी रहने के साथ खुश आवर होगी, खुशगवार होगी, और जो बुराई है खुदा ना खास्ता वो नफ्स के बाकी रहने की वजह से तकलीफ दे हो जाएगी। ये एक बात समझ में आई। दूसरा ये कि इस बारे में आप क्या कहते हैं कि बुढ़ापे में क्या इंसान की फिक्री कुव्वत कमजोर हो जाती है, अक्ल कमजोर हो जाती है, या कोई और बात है? यानी बुढ़ापे में, जैसे एक बहुत मशहूर जुमला है ना कि बूढ़ा और बच्चा बराबर है, कि बूढ़ा आदमी भी बच्चों जैसी हरकतें कर रहा होता है, तो क्या उसकी फिक्री कुव्वत और अकल कमजोर हो जाती है? क्या है
वही उसके बुढ़ापे में चीज बाकी रिफ्लेक्ट करेगी कि उसकी अगर नेकियां ज्यादा है तो वो अपनी फिक्र का वो भी उतना ही जिंदा पाएगा, जवान पाएगा।
जी, यानी कि कुवा फिक्री जो है वो अगर पूरी जिंदगी खाली जिस्म के ही ताबे रही हो, फॉलो करती रही हो, इंसान की फिक्र खाली जिस्म को फॉलो करती रही हो, तो जिस्म के कमजोर होने के साथ साथ उसमें भी कमजोरी नजर आएगी। لیکن اگر فکر نے آپ کو عقل مند بنایا ہے, عاقل بنایا ہے, تو جسم کے کمزور ہونے کے ساتھ ساتھ اس کے اندر پرابلم نہیں آتی ہے, وہ چیز مسائل وہ خراب نہیں ہوتے. ٹھیک, یہ بات بھی. تیسری بات کیا ہے؟ تیسری بات جو بہت اہم ہے اور جہاں سے ایک اور چیپٹر اوپن ہوتا ہے, وہ یہ ہے کہ نفس بھی جسم کی طرح بیمار پڑتا ہے اور جسم کے طریقے سے نفس کی صحت اور اس کو ہیلدی اور طاقتور بنانے کے لیے نسخے اور طریقے موجود ہیں. ٹھیک ہے, یعنی جیسے کہ ہم جسم کے بارے میں کہتے ہیں یہ غذا کھاؤ, ایسے رہو, یوں ایکسرسائز کرو, اس ہوا میں سانس لو, ادھر مت جاؤ, ایسے سو, ایسے اٹھو, ایسے بیٹھو, پورا نسخہ ہے نا جسم کو ہیلدی رکھنے کا. یا اگر خدا نخواستہ جسم بیمار پڑ جائے تو اس کے لیے پورا دواؤں کا ایک نظام ہے, طبیبوں کا ایک نظام ہے. اسی طریقے سے بالکل ان پیرلل یہی صحت, بیماری, طاقت, کمزوری, ضعیفی, اس کا نظام کس کے لیے؟ نفس کے لیے بھی ہے. اور ایک بات کہ جسم کو صحت مند اور طاقتور رکھنے کے لیے یا جسم کو بیماری سے صحت والی حالت میں لانے کے لیے کیا چیز اسینشل ریکوائرمنٹس کیا ہیں؟ نہیں, تھوڑا سا سوچیں
جسم کو بچانے کے لیے.
میں خالی بھی جسم کی بات کر رہا ہوں کہ جسم کو بہترین ہیلتھ دینے کے لیے, بیماری سے بچانے کے لیے, اور اگر بیمار پڑ جائے تو صحت مند بنانے کے لیے. ہاں, یہ بات. یعنی کہ سب سے پہلی بات کیا ضروری ہے کہ جسم کی تمام ریکوائرمنٹس کو اوپر سے نیچے تک پتا ہونا چاہیے, یعنی کون سی چیز اس کو خراب کرتی ہے, کون سی چیز اس کو صحت مند بناتی ہے, اس کی بیماری کیا ہے, اس کا فساد کیا ہے, اس کی باریکیاں کیا ہیں. اگر یہ سب علم نہیں ہوگا, اس کو نہیں جانیں گے آپ, تو کہاں سے کریں گے تدبیر اور کہاں سے دیں گے نصیحت کریں گے. ٹھیک, اور پھر یعنی کہ ان تمام چیزوں کو جاننے کے بعد کیا ریکوائرمنٹ ہے؟ کہ ایک ٹرینر ہو, ایک ڈاکٹر ہو جو آپ کو امپلیمنٹ کر کے دے, وہ دوا بنا کے دے جس کے ذریعے سے آپ کو دوا ملے. تو وہ کون ہے کہ جو انسان کے نفس اور روح اور اس کی حقیقت کی تمام باریکیوں کو جانتا ہے کہ کون سی چیز اس کو بیمار کرتی ہے, کون سی چیز صحت مند کرتی ہے؟ وہ کون ہے؟ وہ خدا ہے. اور وہ کون ہے کہ جو آپ کو پوری معجون بنا کے دوا تیار کر کے دیتا ہے, آپ کے ہاتھ میں پکڑاتا ہے؟ وہ پیغمبر ہے. ٹھیک ہے, تو اسی طریقے سے یعنی کہ جب انسان نفس کے احوال میں غور و فکر کرتا ہے تو اسے کس بات کی ضرورت سمجھ میں آتی ہے؟ شریعت کی ضرورت سمجھ میں آتی ہے. یعنی نفس کے احوال میں تفکر کرنے کے بعد انسان اس جگہ پر اور اس نتیجے پر پہنچتا ہے کہ اگر نفس کو اس کے اپنے حال پر چھوڑ دیا گیا تو یہ نفس تباہ ہو جائے گا. یعنی بالکل اسی طریقے سے کہ جیسے آپ کہیں کہ میں زندگی میں اپنے جسم کے بارے میں نہ کبھی کسی ڈاکٹر کے پاس جاؤں گا اور نہ کبھی کسی جو ہیلتھ کے مشورے دینے والے ہیں یا وہ, میں کچھ نہیں سنوں گا, جو میری سمجھ میں آئے گا کروں گا. اگر انسان اس طریقے کا سلوک اپنے جسم کے ساتھ کرے تو آپ دیکھیں کہ کتنے عرصے میں جسم کا کام تمام ہو جاتا ہے, زیادہ دیر نہیں لگے گی. ٹھیک ہے, تو بالکل اسی طریقے سے کہ اگر کوئی یہ اپروچ اپنے نفس اور اپنی جان کے ساتھ بنا لے کہ میں نے تو سننی نہیں ہے کسی کی, کوئی بھی آگے بتائے, کیونکہ میں سب سے بڑا عقل مند ہوں اور میں اپنے نفس کے بارے میں اور اپنی جان کے بارے میں فیصلہ کرنے کا سب سے زیادہ مجاز ہوں, تو پھر دیکھیں جیسے جسم کا حشر ہوگا اس سے زیادہ برا حشر نفس کا ہوگا. ٹھیک ہے, تو نفس کے احوال میں تفکر سے یہ تمام کی تینیں معاد بھی سمجھ میں آتی ہے اور نبوت اور رسالت اور شریعت کی ضرورت بھی سمجھ میں آتی ہے. تو یہی وہ چیز ہے کہ جو انسان کو, یعنی کہ اب انسان جب اس حالت میں پیغمبر کے پاس جاتا ہے نا اور پیغمبر کی صحبت میں بیٹھتا ہے, تو یہ انسان وہ نہیں ہوتا کہ جو مطلب بس یوں ہی جا کے رسول سے, یہ جیسے بہت سارے لوگ رسول سے اٹیچ ہو گئے اپنے مفادات کے لیے مختلف چیزوں کو گین کرنا وہ سب, لیکن یہ انسان, ایسا انسان جو ہے یہ رسولوں سے جا کے اٹیچ ہوتا ہے کس کے لیے, کہ اس کو سمجھ میں آ رہا ہے کہ اس رسول سے, اس امام سے جو ہے میرا کیا, انہیں مجھے کیا لینا ہے, مجھے کیا حاصل کرنا ہے. یہ بات واضح ہو گئی. یہاں پر انہوں نے کہا ہے کہ ایک بات جو بالکل, یعنی بالکل ڈائریکٹلی تو ریلیٹ نہیں ہے اس تفکر والے ٹاپک سے, لیکن میں ضمناً ایک بات بیان کرنا چاہتا ہوں کہ جو میری نظر میں موسٹ فنڈامنٹل ہے شریعتوں کے حوالے سے. تو کہتے ہیں کہ شریعتیں جو ہیں جب ہم ان پر نظر ڈالتے ہیں تو ان میں تین شریعتیں باقی تمام شریعتوں کے مقابلے میں اہم ہیں اور ممتاز ہیں, یعنی یہود اور نصارہ اور اسلام. اور اس میں جو شریعت اسلام ہے وہ ان دونوں سے زیادہ کامل تر ہے اس بنیاد پر کہ وہ تین مختلف ڈائمنشن سے انسان اور انسانیت کی اصلاح کرتی ہے اور اس کے انسانیت کے مسائل کو ایڈریس کرتی ہے. نمبر ون, بلیف سسٹم, عقائد حقہ اور معارف الہیہ. اور معارف الہیہ میں جو مین چیز ہے وہ کیا ہے؟ معارف الہیہ میں مطلب سب سے پہلے اس حقیقت واجب الوجود کی معرفت, آخرت کی معرفت, ٹھیک ہے, اور اس کے بعد جو باقی تمام چیزیں اس سے ریلیٹڈ ہیں, یعنی نبوت اور شریعت اور یہ وہ سب. اس کے بعد انسان کو جب آپ انسان بناتے ہیں تو اس میں مین چیز کیا ہے؟ اخلاق حسنہ. پھر اس بات کو ذہن میں رکھیے گا کہ یہ ایک وہ پہلو ہے کہ جو ہم لوگ بہت برے طریقے سے اگنور کر رہے ہوتے ہیں اپنی ریلیجس ٹیچنگز میں بھی اور ریلیجس لائف میں بھی, کہ اگر آپ خود قرآن اور اہل بیت اور ان کے اس سب کو دیکھیں گے جو گفتگو ہے, جو ساری باتیں ہیں, اس میں اس اخلاق حسنہ کی تعمیر کو بنیادی اہمیت دی گئی ہے. میں نے آپ لوگوں کو پہلے بھی بتایا تھا کہ قرآن کریم میں کئی جگہوں پر پورے دستور العمل موجود ہیں. سورہ بنی اسرائیل 23-39, سورہ انعام 151-153, سورہ فرقان کی آخری 15 آیتیں, سورہ حجرات کی آیتیں, سورہ معون, ہر جگہ پر آپ دیکھ لیں کہ جس چیز کو خدا نے حکمت کہا ہے, جس کو عقل کہا ہے, جس کو تقویٰ کہا ہے, وہ کیا ہے؟ ان آپ خود اس کو دیکھ سکتے ہیں. وہ کیریکٹر ہے, وہ بیہیویئر ہے, اوور آل وہ انسان کی اندر نیک اور پاک صفات کا جنریٹ ہونا ہے, ٹھیک ہے. باقی اس کے ضمن میں یہ سب باتیں آتی ہیں جس کو ہم فقہی احکامات کہتے ہیں, کہ وہ اس جگہ پر آپ آ جائیں پھر اس کے بعد یہ سب چیزیں اپنی ایک ورت رکھتی ہیں. تو خصائل حمیدہ اور اصلاح نفس اور اخلاق فاضلہ, یہ پورا کامل نسخہ شریعت محمدی میں موجود ہے. اور اس سے آگے بڑھ کے یہ کہ جو اسلامی شریعت ہے وہ صرف انفرادی اخلاق کی تعمیر نہیں کرتی ہے بلکہ اجتماعی اور معاشرتی اخلاق اور اس کے ڈھانچے کو بھی ڈیولپ کرتی ہے, اور اس کے بھی پورے اصول شریعت اسلامی میں موجود ہیں, ٹھیک. تو یہ فرماتے ہیں کہ ان تین جہتوں کی وجہ سے جو شریعت محمدی ہے یا شریعت اسلامی ہے وہ باقی تمام شریعتوں سے ممتاز ہے, کہ ان کے پاس اتنے ایکسپلیسٹلی, اتنے کلیئرلی یہ تمام احکامات اور بیانات نہیں ہیں مقابل اسلام. تو یہ تفکر والی بات ہو گئی پوری. اب جو شبیداری کی فضیلت ہے, کیونکہ دوسرا جو پہلو تھا کہ اپنے پہلو کو الگ رکھو رات کے وقت. جافع عن اللیل جنبک, یعنی الگ کر دو رات میں اپنے پہلوؤں کو. ایک جملے کا اصل ترجمہ یہ ہے, باقی ظاہر ہے کہ رات میں پہلو الگ کرنے سے بستر کیا کرے گا آدمی, یعنی عبادت. اس میں یہ بیان فرماتے ہیں کہ یہ جو بات ہے, یعنی یہ جو جملہ ہے جافع عن اللیل جنبک, یعنی رات میں اپنے پہلو الگ رکھو جدا کر دو, یہ دو جملوں کے درمیان ہے. اب اس بات میں غور کیجئے تھوڑا سا, دو جملوں کے درمیان ہے. پہلا جملہ کیا ہے؟ تفکر کے ذریعے سے اپنے قلب کو متوجہ کرو. اور آخری جملہ کیا ہے؟ تقوی اختیار کرو اللہ کا جو تمہارا رب ہے. تو اس کا کیا مطلب ہوا؟ ہاں, بریجنگ جو ہے وہ شبیداری ہے, یعنی تفکر اور تقوی کو کنیکٹ کرنے والا جو برج ہے وہ شبیداری ہے. کہ انسان متفکر ہو لیکن تفکر سے لے کر تقوی کی جو جرنی ہے وہ بغیر شبیداری کے پورا ہونا ممکن نہیں ہے. ٹھیک ہے, تو اس میں احادیث میں اس عمل کی بہت اہمیت بیان کی گئی ہے. ائمہ علیہم السلام, علماء کرام, بزرگ ہمارے عرفاء, ان کی یہ سیرت رہی ہے کہ ہمیشہ نماز شب کے پابند رہے ہیں, بلکہ نماز کے علاوہ بھی رات کے آخری حصے میں بیداری کو بہت زیادہ اہمیت دیتے ہیں. یعنی کہ فجر سے پہلے بیدار ہونا, فجر سے پہلے جاگتے رہنا اور کچھ ذکر اور عبادت میں مشغول رہنا. کتاب وسائل الشیعہ جو مذہب امامیہ کی عظیم ترین کتاب ہے اور جو فقہا اور علماء کی مرجع ہے, کس کی ہے؟ حر عملی نے کمپائل کیا نا, اس میں نماز شب کی فضیلت میں 41 حدیثیں ہیں, اور اس کے ترک کے مکروہ ہونے پر بھی کچھ حدیثوں کو ذکر کیا گیا ہے. ٹھیک ہے, 41 حدیثیں وسائل الشیعہ میں ہیں نماز شب پہ. اور وسائل الشیعہ جو ہے وہ کمپائلیشن ہے ہماری دیگر کتابوں کے. نہیں, یہ آپ کو پتا ہے نا کہ ہماری بنیادی کتابیں چار ہیں, اور اس کے علاوہ بھی کچھ احادیث ہیں. انہیں ایسا نہیں ہے کہ جتنی بھی احادیث ہیں وہ خالی چاروں میں ہی ہیں, اس کے علاوہ بھی کمپائلیشن ہیں, لیکن مینلی یہ چار ہیں. اور جو شروع شروع میں رکھی گئیں, انہیں لکھی گئیں, یہ وسائل الشیعہ بالکل شروع کی کتاب نہیں ہے. انہیں جو جناب حر عاملی ہیں یہ کافی بعد کے وہ ہیں, لیکن بعد میں کافی سارے علماء نے جس بات کو کی کوشش کی کہ موضوعات کے حوالے سے جتنا بھی ہمارے پاس احادیث کا ذخیرہ موجود ہے وہ موضوعات کے حوالے سے بھی اور اپنے صحیح اور ضعیف ہونے کے حوالے سے بھی اس کو بہتر طریقے سے کمپائل کر دیں. تو ان تمام کمپائلیشنز میں جو ون آف دا موسٹ ویلیویبل کمپائلیشن ہے وہ یہ وسائل الشیعہ اور ریاملی کی. تو اس میں کافی کی حدیث ہے عن معاویہ ابن عمار, جس میں وہ کہتے ہیں کہ میں چھٹے امام سے میں نے سنا, اور یہ وصیت ہے. چھٹے امام بیان فرما رہے ہیں وصیت پیغمبر اکرم کی امام علی کو کہ اے علی, میں تم کو نصیحت کرتا ہوں تمہارے نفس کے بارے میں کچھ خصلتوں کی. انہیں تمہارے نفس میں کچھ کوالٹیز پیدا ہونا ضروری ہیں, اور میری ان باتوں کی کو حفاظت کرنا. یعنی تو اس میں کئی ہیں, وہ حدیث خود آگے ہے اسی تشریحات میں, لیکن ان میں سے ایک ہے کہ جس میں آپ نے فرمایا کہ وَعَلَيْكَ بِصَلَاةِ اللَّيْلِ وَعَلَيْكَ بِصَلَاةِ اللَّيْلِ, تین مرتبہ آپ نے اس فقرے کو دہرایا. عَلَيْكَ یعنی تم پر واجب ہے, تم پر لازم ہے. کیا؟ صلاۃ اللیل, رات کی نماز, رات کی نماز کہ تین دفعہ تکرار کیا, جس سے یہ سمجھ میں آتا ہے کہ آپ کی نظر میں کتنی اس کی اہمیت ہے. یہ حدیث بہت مزیدار ہے. خصال, یہ بھی شیخ صدوق کی کتاب ہے, پانی لا. چھٹے امام فرماتے ہیں کہ رسول خدا نے فرمایا جبرائیل سے اذنی مجھے نصیحت کریں, رسول خدا نے جبرائیل سے کہ مجھے واعظ کریں نصیحت کریں. جبرائیل نے کہا یا محمد عش ما شئت فإنك ميت, زندہ رہو جتنا دل چاہے زندہ رہو جتنا چاہو, تمہیں یقیناً کیا ہونا ہے, میت ہونا ہے, مردہ ہونا ہے. یعنی یہ زندگی جتنی بھی ہو اس کا انجام موت ہے. وَحْبِبْ مَا شِئْتَ فَإِنَّكَ مُفَارِقَتٌ, محبت کرو جس سے دل چاہے, اس ساری محبت کا انجام جدائی ہے, مفارقت ہے. تو اب یعنی کہ کیا ہے, عقل مند آدمی اب کیا سمجھے گا, جس کو دل چاہے چاہو, جو ابھی ہم بات کر رہے تھے محبت والی. تو اب اگر کوئی عقل مند شخص ہے تو وہ کس کو چاہے گا, یہ کیسی محبت ڈیولپ کرے گا, جو محبت باقی رہے گی, جو محبت جدائی میں نہ تبدیل ہو جائے, جس کی جو مفارقت میں نہ بدل جائے. وَعْمَلْ مَا شِئْتَ فَإِنَّكَ مُلَاقِي ہے, عمل کرو جو چاہو کیونکہ تم اسی عمل سے ہی ملاقات کرو گے. جو چاہو عمل کرو, یہ جو ابھی ہم نے بات کی, جو علماء کہتے ہیں کہ عمل عامل کو رہا نہیں کرتا, فَإِنَّكَ مُلَاقِي ہے, اسی سے ہی ملاقات کرو گے, جو چاہو کرو. وَعْلَمْ أَنَّ شَرَفَ الْمُؤْمِنِ قِيَامُهُ بِاللَّيْلِ وَعِزُّهُ كَفَّهُ عَنْ أَعْرَاضِ النَّاسِ, اور اس بات کا علم حاصل کر لو کہ مؤمن کا شرف رات میں قیام ہے اور اس کی عزت اس بات میں ہے کہ لوگوں کے سامنے اسے نہ پیش کیا جائے. سمجھ رہے ہیں جملے کا مطلب, سمجھ رہے ہیں؟ یعنی مومن کی عزت کیا ہے کہ اسے لوگوں کے سامنے نہ پیش کیا جائے, یعنی لوگوں کے سامنے نہ رکھا جائے, اس کو لوگوں کے رحم و کرم پہ نہ آ جائے اس کی عزت و آبرو. اس میں مومن کا شرف ہے. اعراض الناس, ٹھیک ہے, بہت بہت اچھے جملے ہیں, بہت اچھے فقرے. پھر اس کے بعد مجالس میں ابن عباس سے ہے کہ رسول خدا نے بیان فرمایا کہ فمن رزق صلاة اللیل من عبد او امۃ قام للہ مخلصا فتوضا وضوءا سابغا وَصَلَّ لِلَّهِ عَزَّ وَجَلَّ بِنِيَّةٍ صَادِقَةٍ وَقَلْبٍ سَلِيمٍ. رسول خدا نے فرمایا کہ جس مؤمن مرد اور عورت ان میں سے کسی کو رزق عطا ہو صلاۃ لیل کا, رزق عطا ہو, ٹھیک ہے, یہ جملہ کہ یہ رزق ہے, یہ جو نماز ہے اور خاص طور سے عبادات ہیں, کس کا رزق ہے, جسم کا نہیں ہے, نفس کا رزق ہے. نفس اس کے ذریعے سے طاقتور ہوتا ہے, قوی ہوتا ہے, پروان چڑھتا ہے. اور وہ کس حالت میں ہو کہ وہ خلوص کے ساتھ قیام کرے, اٹھے, وضو کو مکمل طریقے سے انجام دے, قلب سلیم اور نیت صادق کے ساتھ اللہ کے سامنے کھڑا ہو, اور آنکھوں سے آنسو بہاتے ہوئے, وعین دامعت, آنکھوں سے آنسو بہاتے ہوئے خدا کے سامنے خدا کے لیے نماز پڑھے. اگر یہ حالت ہو تو اللہ اس کے پیچھے ملائکہ کی سات صفوں کو قرار دیتا ہے, اور ہر صف میں اتنے ملائکہ ہوتے ہیں جن کی تعداد اللہ کے سوا کوئی نہیں جانتا, اور اس صف کا ایک سرا مشرق میں اور ایک مغرب میں ہوتا ہے، اور جب وہ نماز سے فارغ ہوتا ہے تو خدا ان ملائکہ کی تعداد کے مطابق اس انسان کے لیے درجات کو لکھ دیتا ہے۔ ٹھیک ہے، درجات کا لفظ ہے، ثواب نہیں ہے، درجات ہیں، یعنی جتنے ملائکہ ہیں اتنے درجات خدا اس کے لیے لکھ دیتا ہے۔ پھر رسول خدا فرماتے ہیں، الرکعتان فی جوف اللیل احب الی من الدنیا وما فیہا، رات کی تاریکی میں، رات کے درمیان میں دو رکعتیں مجھے دنیا اور جو کچھ دنیا کے علاوہ ہے ان سے زیادہ محبوب ہے۔ اسی طریقے سے آپ نے فرمائنے کے یہ روایت ہے کہ جس میں رسول خدا فرما رہے ہیں کہ مت تخذ اللہ ابراہیم خلیلا الا الاطعام الطعام والصلاۃ اللیل والناس نیام، اللہ نے ابراہیم کو اپنا خلیل قرار دیا، کس بنیاد پر؟ کہ ابراہیم بہت زیادہ کھانا کھلانے والے تھے اور رات میں نماز ادا کرنے والے تھے کہ جب لوگ سو رہے ہوں، یعنی اس کوالٹی نے ابراہیم کو خلیل بنایا خدا کی نظر میں۔ ٹھیک ہے، تو اس میں زیادہ تر آخر میں میں بس آپ کو ایک وہ سنا دوں کہ یہ بھی ایک حدیث ہے، اس حدیث کے ساتھ جو آیت ہے وہ پھر سنا دوں، بات ہم ختم کرتے ہیں، کہ چھٹے امام نے فرمایا کہ بندہ جو کچھ بھی نیک عمل انجام دیتا ہے، قرآن کریم نے اس کا ایک اجر و ثواب بیان کیا ہے سوائے صلاۃ اللیل کے، اس کی عظمت کی بنیاد پر خدا نے اس کا ثواب نہیں بیان کیا، بلکہ خدا نے کیا کہا، فلا تعلم نفس ما اخفی لهم من قرۃ اعین۔ یہ آیت میں آپ کو اس کا حوالہ دے دیتا ہوں، یہ آیت ہے سورہ سجدہ کی آیت ہے، اس کو آپ نوٹ کر سکتے ہیں، یہ آیت نمبر 16 اور 17 ہے، اس سے پہلی والی آیت وہ ہے جس پہ سجدہ واجب ہے، تو یہ تو آیت 15 پہ سجدہ واجب ہے، تو 16 سے یہ تتجافا جنوبہم عن المضاجع، جافا کا لفظ ابھی آپ نے سنا نا، جافا یعنی یاد ہے تجافا اور تجلی، تجافا یعنی فزیکلی سیپریٹ ہو جانا، تتجافا جنوبہم عن المضاجع کہ ان کے پہلو جدا رہتے ہیں، فزیکلی الگ ہوتے ہیں ان کے بستروں سے، یدعون ربہم اور وہ کیا کرتے ہیں، اپنے رب کو پکارتے ہیں، خوفا و طمعا خوف کی حالت میں اور لالچ، طمع یعنی لالچ کی حالت میں، تو خوف جیسے امام علی علیہ السلام نے جو وہ ہے خطبہ متقین اس میں آپ نے یہ علامت بیان فرمائی ہے کہ جب رات ہوتی ہے تو وہ اپنے حال دل خدا کی بارگاہ میں بیان کرتے ہیں، اللہ کی آیتوں کی ٹھہر ٹھہر کر، جو خود قرآن میں رتل القرآن ترتیلا کہ ٹھہر ٹھہر کر آیتوں کی تلاوت کرتے ہیں، جہاں پر خدا نے جہنم اور اہل جہنم کا ذکر کیا ہے تو وہاں ان چیزوں کو اپنے نفس پر رکھ کر سوچتے ہیں، اور جہاں پر خدا نے جنت اور جنت کے ثواب کا ذکر کیا ہے تو وہاں پر اس کی طمع میں اور اس کی یعنی لالچ کا لفظ تو صحیح نہیں ہے، یعنی کہ اس کی خواہش اور اس کی امید، یعنی اس طریقے سے کہ گویا جب جہنم کا ذکر آتا ہے تو اپنے آپ کو وہاں پر دیکھتے ہیں، اور جب جنت کا ذکر آتا ہے تو اس کی تمنا اور طلب میں خدا کی طرف یعنی شوق سے آگے بڑھتے ہیں، وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ، یہ ان لوگوں کی کوالٹی بیان کی گئی ہے، اور جو ہم نے ان کو رزق دیا ہے اس میں سے انفاق کرتے ہیں۔ اس بات کا آپ نوٹ کیجئے گا کہ یہ انفاق جو ہے نا یہ بہت 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 اہم کوالٹی ہے، ٹھیک ہے، اور کہیں بھی خدا نے یعنی ان لوگوں کو وہ نہیں کیا ہے، گلوریفائی نہیں کیا ہے کہ جو فقط عبادت گزار ہیں، بلکہ ہر جگہ اس انفاق والی بات کو. کیونکہ دیکھیں ایک بات اگر میں آپ سے پوچھوں, بلکہ شاید ہم یہ بات پہلے کر بھی چکے ہیں, کہ خدا کی سب سے مین کوالٹی کیا ہے؟ اگر ہم کہیں اسماء اور صفات الہیہ میں خدا کی بنیادی ترین صفت کیا ہے؟ یعنی اس کو آپ جس لفظ میں بھی کہیں, بلکہ وہ جو میں نے پہلے شاید کبھی کہا ہو, ہبا, ہبا, بہا, ہبا, عطا کرنا, بغیر, بلا منت اور استحقاق عطا کرنا. اور اگر یہ چیز نہیں ہوتی تو کوئی بھی مخلوق نہیں پیدا ہو سکتی تھی. رحمان و رحیم ہے, لیکن رحمان و رحیم میں یہ بات نہیں ہے. رحمان یہ ہبا جو ہے نا, یہ اس سے بالاتر ہے. ٹھیک ہے, ہاں, یعنی ضرورت, لیکن ہاں نہیں, لیکن اس بات پہ غور کیجئے کہ کوئی مخلوق وجود میں نہیں آ سکتی تھی. رحمانیت اور رحیمیت تو اس وقت آتی ہے جب مخلوق ہو. یعنی جو دعائے سحر کے اندر کون سے تین اسماء سب سے پہلے, پہلا اسم کون سا ہے؟ اللہم انی اسألوکا من بہائکا بہا, بہا یعنی عطا کرنا, بخشنا, یعنی عطا ہے نا, جو کچھ بھی ہے وہ عطا ہے. سب سے بنیادی ترین صفت خدا کی کیا ہے؟ عطا کرنا ہے, بے منت و بے استحقاق. کیونکہ کس کے پاس یہ رائٹ تھا کہ اسے پیدا کیا جاتا؟ رائٹ سے تو کوئی بھی نہیں پیدا ہوا نا, یا اپنے حق سے تو کوئی بھی رزق نہیں حاصل کرتا. اسی طریقے سے اپنے حق سے تو کوئی بھی نہیں بخشا جائے گا. تو ہر جگہ پر خدا کی وہ کون سی صفت ہے جو مین ہے؟ عطا, بخشش, دینا, جسے عربی میں ہبا کہتے ہیں, بہا, ہاں, انہیں عطا کرنا. ٹھیک ہے, تو اس لیے آپ اس بات پہ غور کریں کہ خدا ہم سے بھی کیا چاہتا ہے؟ انفاق, مما رزقناہم ينفقون. اور جو بندہ اس خدائی صفت کو ریفلیکٹ نہیں کرتا اپنی ذات میں, اس خدا کی بنیادی ترین صفت کو جو بندہ اپنی ذات میں ریفلیکٹ نہیں کرتا, ٹھیک ہے, وہ خدا کی طرف سے اس نعمت اور اس انعام اور اس اکرام اور اس قبولیت کا مستحق نہیں بنتا ہے. جی, ہر جگہ آپ دیکھیں, ہر جگہ آپ دیکھیں کہ کہیں بھی یہ والی بات نہیں ہے, کہیں بھی یہ نہیں ہے کہ تم نے فقط میری پرخلوص عبادت کر لی تو تم میری بارگاہ میں قبول ہو گئے. وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ. جی ہاں, ظاہر ہے اس کی بنیاد پر ہے, ہاں, اس کی, یعنی جو انہوں نے, شہید متاری نے اس کو بہت ہی خوبصورت طریقے سے اس بات کو بیان کیا ہے کہ خدمت خلق, یعنی حقوق اللہ اور حقوق العباد دو الگ چیزیں نہیں ہیں جو ہم دونوں سمجھتے ہیں. کہ ہم میں سے اکثر یہ کہتے ہیں نا کہ جو حقوق اللہ میں ڈنڈی مار دی تو کوئی بات نہیں, حقوق العباد, تو انہوں نے کہا یہ بات ہی نہیں ہے سرے سے, بلکہ حقوق العباد کا مطلب ہی یہی ہے کہ خدا کی خاطر بندگان خدا کی خدمت, خدا کی خاطر بندگان خدا کی خدمت حقوق العباد کا ادا کرنا ہے. ٹھیک ہے نا, نہ کہ حقوق العباد کا مطلب ہے کہ خالی بندوں کا کام کرنا. ٹھیک ہے, ہاں, کیونکہ ہر چیز تو توحید پہ بیس ہے نا, توحید کو آپ کہیں سے بھی ہٹا دیں گے تو پھر تھوڑی کوئی. جیسے یہاں بھی آپ دیکھیں اس جملے میں بھی ایک سٹل پوائنٹ ہے, بہت باریک پوائنٹ ہے, وہ مما رزقناہم ينفقون, جو رزق ہم نے دیا ہے اس میں سے انفاق کرتے ہیں. ठीक है, यानी सब इन्फाक करने से पहले किस बात को रियलाइज करना है कि आया कहां से, अता करने वाला कौन है, अता करने वाला कौन है, वाहिब कौन है, वहाब कौन है, उसकी रियलाइजेशन के साथ इन्फाक करते हैं।
ठीक, हाँ,
यानी ये मेरी, ये जो मेरी बुनियादी तरीन सिफत है जो मेरा बंदा है उसमें से ये रिफ्लेक्ट होनी चाहिए, तब उसकी इबादत, तब उसकी इबादत कामिल होती है, तब उसका खुदा की बारगाह में जो अपना दीन है वो मुकम्मल होता है। तो अब इस बंदे के लिए, यानी ये इमाम अलैहिस्सलाम फरमा रहे हैं, इसके अजर का खुदा ने जिक्र नहीं किया है। यानी क्या मतलब है कि इसका अजर काबिले बयान नहीं है। जो ऐसा बंदा है उसका अजर काबिले बयान नहीं है। खुदा ने क्या कहा, फला تَعْلَمُ نَفْسٌ مَا أُخْفِيَ لَهُمْ مِنْ قُرَّةِ عَيُنٍ کہ بس نہیں جانتا ایک نفس ما اخفیہ کہ کیا ہم نے چھپا کے رکھا ہے۔ جب مخفی کے معنی بھی آپ کے ذہن میں ہے نا کہ مخفی جو ہے وہ انر موسٹ ہڈن پلیس ہوتی ہے، ٹھیک ہے، ایک سطر ہے، پھر سر ہے، پھر خفی ہے۔ کہ سطر یعنی پردہ ڈال دینا، سر یعنی اور اندرونی کسی جگہ پہ ہونا، خفی جو انتہائی اندرونی مقام ہے۔ تو ما اخفی لہم یعنی ہم نے بالکل اپنے پاس ایک چیز چھپا کے رکھی ہے، اپنے پاس چھپا کے رکھی ہے۔ کس میں سے چھپا کے رکھی ہے؟ من قرۃ اعین، آنکھوں کی ٹھنڈک میں سے۔ آنکھوں کی ٹھنڈک میں سے ہم نے اس کے لیے، نفس کے لیے کیا چھپا کے رکھا ہے؟ نفس کو اس کا علم نہیں ہے۔ اور یہ کیا ہے؟ جزا ام بما کانو یعملون، یہ جزا ہے جو کچھ وہ عمل کرتے رہے ہیں اور کرتے رہے تھے۔ قرا، ہاں، اب یہ بہت بہت ہی عجیب ورڈ ہے، ہاں یہ مسٹری ہے، یہ نہیں کہ بالکل مسٹری ہے۔ اب کیا ہے؟ یعنی وہ خدا اپنی کس تجلی کا مشاہدہ کرائے گا؟ اس سے کون سی وہ آنکھوں کی ٹھنڈک ہے؟ کہ کوئی نفس نہیں جانتا اس بات کو۔ مطلب یہ وہ اجر ہے ان کے اعمال کا، یہ ایک ایسا اجر ہے کہ جسے، یعنی جس کو امام علیہ السلام کہہ رہے ہیں کہ یہ قابل بیان ہی نہیں ہے۔ تو بات کو واضح ہو رہی ہے کہ
یہاں سے یہ وہ دوسری بات بھی آ جاتی ہے جو آپ نے ٹاپک ڈسکس کیا تھا کہ جب آپ لوگوں بھی یہ کام کرتے ہیں تو اللہ جو ہے اس میں سے چلا جاتا ہے۔ یو آر سو بزی ان دس ورلڈلی تھنگز کے خدا کی یاد جو ہے وہ پیچھے ہو جاتی ہے۔ تو یہ اس میں بھی، یہ پوائنٹ بھی اس میں،
ہاں، اس لیے کہ پہلے اگر خدا یاد ہو تو پھر بندوں کی خدمت کرنی ہے نا۔ رزقناہم یاد ہے تو ینفقون میں خدا رخصت نہیں ہوگا، لیکن اگر آپ اس کو گول کر دیں گے تو پھر انفاق کے اندر کیا ہوگا کہ ہمارا نفس بندوں میں مشغول ہو جائے گا اور خدا بھول جائے گا۔ تو یہ تو لطائف ہیں قرآن کریم۔